خطبے میں میں نے ایمان سے متعلق احباب جماعت کے سامنے مضمون رکھا تھا کہ بظاہر ایمان ایک ہی چیز کو کہتے ہیں، لیکن در حقیقت ہر انسان میں ایمان مختلف درجے کا پایا جاتا ہے اور ایمان کے بے شمار مراتب اور درجات ہیں. جس طرح پانی ایک ہی چیز کا نام ہے، لیکن چھوٹے برتن میں تھوڑا پانی آتا ہے، بڑے برتن میں زیادہ پانی آتا ہے، مختلف شکلوں کے برتنوں میں پانی مختلف شکلیں اختیار کر لیتا ہے. پس ایمان کی کیفیت بنیادی طور پر چاہے ایک ہی ہو، لیکن اس کی کمیت میں فرق پڑتا چلا جاتا ہے. اور یہ ایمان بڑھنے والی چیز ہے اور کم ہونے والی چیز بھی ہے، اس لیے ہمیشہ اس پر نگران رہنا پڑتا ہے، حفاظت کرنی پڑتی ہے. ایک دولت مند آدمی کے تصور دولت کا ایک انسان میں اور ہوگا اور دوسرے انسان میں اور ہوگا، ایک غریب انسان چند سو روپے ماہانہ کے اضافے کو دولت سمجھ لیتا ہے، اور ایک امیر انسان بعض دفعہ لاکھوں کے اضافے کو بھی دولت نہیں سمجھتا، اس کی خواہش کروڑوں تک پہنچی ہوئی ہوتی ہے. بس ایمان کی بھی ایسی ہی کیفیت ہے، ہر انسان کا ایمان اس کی حیثیت کے مطابق ایک اہمیت اختیار کرتا ہے، اور اس کے تصور، اس کا ایمان کا تصور اس کی اپنی حیثیت سے تعلق رکھتا ہے، اس کا ایک گہرا رشتہ ہے. فکر حرکت بقدر ہمت اوس، ہر شخص کے تصور کی چلان اس کی اپنی ہمت کے مطابق ہوا کرتی ہے، لیکن یہ بہرحال ایک قطعی حقیقت ہے کہ ایمان کم بھی ہوتا ہے بڑھتا بھی ہے، اور قرآن کریم سے پتہ چلتا ہے کہ ہمیں مسلسل اس کی نگرانی کرنی چاہیے. یہی حال اسلام کا ہے. اسلام اور ایمان اپنے بلند تر مقامات پر جا کر ایک ہی چیز ہو جاتے ہیں، اور ان دونوں کے درمیان فرق کرنا مشکل ہے، لیکن آغاز میں دو الگ الگ راستے دکھائی دیتے ہیں. بعض دفعہ آغاز میں اسلام اور ایمان کا بظاہر کوئی تعلق نہیں ہوتا، یعنی بیک وقت دونوں موجود نہیں ہوتے. چنانچہ قرآن کریم نے اس مضمون کو بیان کرتے ہوئے فرمایا، قالت الاعراب آمنا قل لم تؤمنوا ولكن قولوا اسلمنا ولما يدخل الايمان في قلوبكم. کہ بدو جو مدینہ کے گرد بستے تھے انہوں نے کہا کہ ہم ایمان لے آئے ہیں. آ حضرت صلی اللہ علیہ وسلم کو خدا تعالیٰ ارشاد فرماتا ہے، کہہ دے لم تؤمنوا، تم ہرگز ایمان نہیں لائے. ولكن قولوا اسلمنا، ہاں یہ تم بے شک کہو کہ ہم اسلام لے آئے ہیں، ہم نے اطاعت کو قبول کر لیا ہے. ولما يدخل الايمان في قلوبكم، حالانکہ ابھی تک ایمان نے تمہارے دل میں جھانک کر بھی نہیں دیکھا. تو آغاز میں ایمان اور اسلام دو الگ الگ چیزیں ہو سکتی ہیں، لیکن در حقیقت جب یہ دونوں ترقی کرتے ہیں تو بلند تر سطح پہ پہنچ کر یہ دونوں ایک ہی چیز ہو جاتے ہیں، اور اول المومنین اور اول المسلمین ایک ہی انسان پر صادق آنے والی دو صفات ہیں، اور ان دونوں کے درمیان تفریق ممکن نہیں رہتی. ایمان بہرحال اولیت رکھتا ہے، کیونکہ وہ اسلام جو ایمان کے بغیر ہے وہ اس دنیا میں تو فائدہ دے سکتا ہے مگر دوسرے جہان میں فائدہ نہیں دے سکتا. وہ اسلام جو ایمان کے نتیجے میں پیدا ہوتا ہے وہی دراصل حقیقی اسلام ہے، چاہے آغاز میں وہ کمزور اور معمولی ہی کیوں نہ ہو. آج میں اسلام سے متعلق چند باتیں آپ کے سامنے رکھنی چاہتا ہوں. لفظ اسلام کا مطلب ہے قبول کر لینا یا سپرد کر دینا، اطاعت اختیار کر لینا. جب اللہ تعالیٰ نے حضرت ابراہیم علیہ السلام کو مخاطب کر کے فرمایا اسلم قال اسلمت لرب العالمین، کہ ابراہیم اسلام لے آ، کہا میں تو اپنے رب پر اسلام لے آیا، یعنی مان بعد یہ فرمایا. اس سے یہ ثابت ہوتا ہے کہ انبیاء کا جو مقام اسلام ہے اس میں بھی بڑے مراتب ہیں، باوجود اس کے کہ حضرت اقدس ابراہیم علیہ السلام اپنے زمانے میں اسلام کے علم بردار تھے، اور ایسے عظیم الشان اسلام کے علم بردار تھے کہ قیامت تک قرآن کریم کی روح سے آپ کے اسلام کو دنیا خراج تحسین پیش کرتی رہے گی. بے مثل تھے اس زمانے میں، اور بعد میں تمام مسلمانوں کے باپ بھی کہلائے. بس اس پہلو سے خدا تعالیٰ کا حضرت ابراہیم کو مخاطب کر کے فرمانا اسلم کوئی معنی رکھتا ہے. اس کا مطلب یہ ہے کہ انبیاء میں بھی اسلام کی بلند تر حالتیں پیدا ہوتی چلی جاتی ہیں، اور وہ آخری مقام اسلام کا جس کے بعد پھر کوئی اسلام کا مقام نہیں رہتا وہ حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کا اسلام ہے. اس پہلو سے تو گفتگو کا یہاں اس وقت موقع نہیں، اور یہ بہت ہی وسیع مضمون ہے، کہ انبیاء کے اسلام میں کیا فرق ہوتے ہیں اور کس طرح انبیاء کے اسلام ترقی کرتے ہیں اور کیوں حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم اسلام کے آخری زینے پر تھے. میں اس وقت عام نصیحت کے طور پر آپ کے سامنے کچھ باتیں رکھنا چاہتا ہوں, یہ بتانے کے لیے کہ ہر وہ احمدی جو ایمان لے آیا اس کا اسلام لانا بہت ضروری ہے, کیونکہ ایمان جیسا کہ میں نے بیان کیا ہے پہلے خطبے میں بیان کر چکا ہوں, خدا تعالیٰ کی ہستی اور اس کے بھیجے ہوئوں پر یقین کو کہتے ہیں, اور جتنا جتنا ایمان ترقی کرتا ہے اتنا ہی عرفان ترقی کرتا چلا جاتا ہے, اور ایمان اور عرفان کی ترقی کے ساتھ اطاعت میں نئے رنگ پیدا ہوتے چلے جاتے ہیں, یعنی اس کی روشنی میں پھر اسلام بھی ترقی کرتا ہے. لیکن آغاز کا اسلام کے لیے غیر معمولی عرفان کی ضرورت نہیں ہے, اس لیے حضرت مسیح موعود علیہ السلام نے اس کی مثال پیش کرتے ہوئے مختلف مثالیں دی, مختلف رنگ میں بیان فرمایا, کہیں فرمایا ایمان العجائز اختیار کرو, یعنی بوڑھیوں والا ایمان اختیار کرو جس کے نتیجے میں اس دل میں سوال نہیں اٹھتے. ان کا ایمان اس قسم کا ایمان ہوتا ہے جو زلزلوں سے بچا رہتا ہے, ان کے اندر گہرا نصب ہوتا ہے, گویا وہ اسی طرح پیدا کی گئی ہے, اور ان کے ذہن میں کوئی اس ایمان کے متعلق سوال نہیں اٹھتے. اس کے نتیجے میں ان کو اطاعت بھی اسی درجے کی عطا ہوتی ہے اور ان کی اطاعت میں غیر معمولی پختگی پائی جاتی ہے. بس آپ نے اپنے گھروں میں, دیہات میں, شہروں میں ایسی بڑی بوڑھیاں ضرور دیکھی ہوں گی جن کا ایمان بہت راسخ ہوتا ہے اور ان کے اعمال بھی باقاعدہ معین رستوں پر اس طرح چلتے ہیں جیسے خود رو, اور ان میں کسی جبر کی ضرورت نہیں ہوتی. ان رستوں پر چلنے کی ان کو ایسی عادت پڑ چکی ہوتی ہے کہ وہ اس کے بغیر رہ نہیں سکتے. ان کا نمازیں پڑھنا, ان کا تلاوت کرنا, ان کا درود شریف پڑھنا, ان کا ذکر الہی کرنا ایک ایسے ایمان کے نتیجے میں ہوتا ہے جس کی تفاصیل سے وہ بے خبر ہے, یعنی بظاہر فکر و نظر کی وہ طاقتیں ان میں موجود نہیں ہیں جس کے نتیجے میں صاحب ایمان کو مزید عرفان نصیب ہوتا ہے. لیکن تقویت بڑی ہے, بڑا راسخ عقیدہ ہے اور اتنا یقین ہے جس میں کوئی تزلزل نہیں آ سکتا. اسی نسبت سے ان کا اسلام بھی بہت ہی پختہ دکھائی دیتا ہے اور اس میں کسی قسم کے کا کوئی رخنہ آپ کو نظر نہیں آئے گا. بس عامت المسلمین کے لیے اس سے بہتر مثال اور کوئی پیش نہیں کی جا سکتی. حضرت مسیح موعود علیہ السلام نے اس مضمون کو ایک اور رنگ میں بھی بیان فرمایا اور فرمایا کہ مجھے تو فلسفیوں کا ایمان, بودا ایمان پسند نہیں, میں تو بچوں کے ایمان کو اس پر ترجیح دیتا ہوں. ایک طرف بوڑھوں کا ایمان بتایا تو دوسری طرف بچوں کا ایمان بتایا, ان دونوں میں ایک مماثلت پائی جاتی ہے, قدر مشترک پائی جاتی ہے. بچوں کا ایمان بھی کسی فکر و نظر کا نتیجہ نہیں ہوا کرتا, بلکہ جو ان کے دل میں ایک بات بیٹھ جائے وہ بیٹھ جاتی ہے اور بڑی معصومیت کے ساتھ وہ اس کی پیروی کرتے ہیں, یعنی فکر و نظر کے عمل کے بغیر, سوچ کے بغیر جو ان کے دل میں ایک یقین بیٹھ جاتا ہے وہ اس یقین کے مطابق اپنے حرکات و شکنات کو ڈھالتے ہیں, اس کے مطابق وہ ایک رویہ اختیار کرتے ہیں. ایک بچے کو کسی بات کا خوف ہو, خواہ وہ خوف والی بات نہ بھی ہو, ماں باپ بعض دفعہ لاکھ اس کو سمجھائیں کہ میاں کوئی ڈرنے کی بات نہیں ہے, وہ اس کو ہاتھ نہیں لگائے گا. ایک بچہ ہم نے دیکھا تھا جس کو وہ جانوروں سے اتنا خوف تھا کہ ان کے بنے ہوئے جانوروں کے بنے ہوئے کھلونوں سے بھی ڈرتا تھا, اور میں نے خود اس کو کئی دفعہ چھوٹی عمر میں खिलौनों का खौफ दूर करने की कोशिश की, उसको प्यार से पास बुलाया, देखो मैं इसको हाथ लगा रहा हूं, ये कुछ नहीं तो मैं कहता, लेकिन उसका खौफ दूर नहीं हो रहा था। तो उसका अमल उस ईमान के नतीजे में था जो उसके दिल में हासिल है, और वह ईमान किसी सोच के नतीजे में नहीं। बस जहां तक अवामुल नास का ताल्लुक है, उनके लिए महफूज मुकाम यही है कि वो ऐसा ईमान इख्तियार करें जिसके नतीजे में उनका अमल भी उसी किस्म के पुख्ता सांचों में ढाला जाए और उस पर किसी किस्म का जलजला ना आ सके। वहां उनका अमल उनके ईमान की निशानदेही करता है। बस अवामुल नास में अगर आमाल में कमजोरी हो तो उसका चूंकि इस्लाम से ताल्लुक है, उससे साफ समझ जाना चाहिए कि उनके ईमान में कमजोरी है, वरना यह बात बिल्कुल सादा सी वाजे और साबित हो चुकी है कि अगर सादा लौ इंसानों में जो फिक्र नजर की बजाय बाज अकायद के पेश नजर अपनी जिंदगी के रस्ते ढालते हैं, रस्ते अख्तियार करते हैं, उनमें अगर अकायद मजबूत हो तो वो उनके रस्ते भी बड़े वाजे हो जाते हैं, उन रस्तों पर वो लाजिमन आगे बढ़ते हैं। बस वो अवामुल नास जो अपने आमाल में पुख्ता है, उनके आमाल के शीशे से हम उनके ईमान का चेहरा देख सकते हैं और हमें साफ दिखाई देने लगता है कि वो पुख्ता ईमान वाले लोग हैं। मगर साहिब फिक्रो नजर में ये तनासुब बाकी नहीं रहा करता और बहुत सी पेचीदगियां पैदा हो जाती हैं। इसलिए जहां तक अवाम का ताल्लुक है, उनके लिए दो ही बेहतरीन मिसालें हैं जिनकी पैरवी करनी चाहिए, एक बूढ़ों का ईमान और एक बच्चों का ईमान। लेकिन जैसा कि मैंने बयान किया है, ईमान की रोशनी जब फिक्र नजर पर अमल करती है तो उसके नतीजे में इरफान पैदा होता है, और इरफान के नतीजे में फिर एक इस्लाम पैदा होता है, और वो इस्लाम आम बूढ़े और आम बच्चे के इस्लाम से ज्यादा पुख्ता होता है, क्योंकि वहां उसको यकीन की रोशनी नसीब हो चुकी होती है। महज अकीदे की वजह से या एक अंधे अकीदे की वजह से वो एक अमल नहीं कर रहा होता, बल्कि यकीन की रोशनी में एक अमल करता है। ये मजमून बयान करने के लिए मैंने उस आयत का इंतखाब किया था जो मैंने आपके सामने तलावत की, मगर इस पर आने से पहले मैं एक और वजाहत आपके सामने रखना चाहता हूं। जब आप हजरत मसीह मौऊद अलैहिस्सलाम के कलाम में बार बार ये नसीहत सुन पढ़ते हैं कि तुम पैरवी करो सवाल उठाए बगैर, जो कुछ कहा जाता है वही इख्तियार करो, ऐसी अतात करो आ हजरत सल्लल्लाहु अलैहि वसल्लम की और आपके दीन पर इस तरह चलो कि कोई सवाल ना उठाओ, बल्कि जिस तरह अंधी तकलीद की जाती है इस तरह तकलीद करते चले जाओ, इसी में तुम महफूज हो। तो इस पर यह सवाल उठता है कि यह फिर कैसा मजहब है जो अंधी तकलीद के सहारे जिंदा रहता है और साहिब फिक्रो नजर के लिए कोई सवाल की गुंजाइश नहीं छोड़ता। और अगर यह मजहब यही कुछ है कि तुमने अंधी तकलीद करनी है और कोई सवाल नहीं उठाना, तो अहले नजर का ऐसे मजहब से ईमान उठ जाता है। फिर क्यों हजरत मसीह मौऊद अलैहिस्सलाम ने इस बात पर इतना जोर दिया है, यह समझाने के लिए मैं एक और पहलू आपके सामने रखना चाहता हूं। ये वो मजाहिब जो हकायक पर मबनी हो, जो रोशनी से पैदा हुए हो, उनमें हकीकत यह है कि अंधी तकलीद और साहिब फिक्र की तकलीद में फर्क कोई नहीं रहा करता, बल्कि अहले फिक्र और नजर की तकलीद अगर कोई फर्क रखती है तो अंधी तकलीद से ज्यादा पुख्ता हो जाती है। बस वो मजाहिब जिनके आमतुन नास का मजहब भी पुख्ता हो और उनके अहले फिक्र और नजर का मजहब भी पुख्ता हो, उन पर यह एतराज वारिद नहीं हुआ करता कि तुमने अंधी तकलीद सिखाकर हमें खुदा जाने क्या कुछ दे दिया है, अल्लाह ही बेहतर जानता है सच है झूठ है, तुमने तो हमें अंधी तकलीद की आदत सिखाई, इसलिए नहीं कहा जा सकता कि इस बात में कोई रोशनी है भी कि नहीं। यह सवाल तब उठता अगर ऐसी कौम के साहिब फिक्र नजर मजहब से दूर हटने शुरू हो जाते और एक दोनों तबकों के दरमियान एक खला बढ़ता चला जाता और फासले ज्यादा होते चले जाते। लेकिन वो कौम जिसमें दानिश्वर और आला दर्जे के साहिब फिक्र नजर लोग अपने मजहब में कमजोर होने की बजाय ज्यादा पुख्ता हो जाए, उनके अवामुन्नास के मजहब पर वो सादिक बन जा गवाह बन जाते हैं और उनकी सदाकत पर शहीद हो जाते हैं और दुनिया पर यह बात कथित तौर पर साबित हो जाती है कि यह मजहब जिसमें एक बड़ा तबका अंधी तकलीद कर रहा है अपनी जात में सच्चा है, क्योंकि इनके साहिब फिक्र नजर और अहले दानिश ने भी उस तकलीद में आला नमूने पेश किए बल्कि अपने जाहिलों से बढ़कर नमूने पेश किए। बस इरफान का भी एक मुकाम है जो मजहब में एक बहुत बड़ी अहमियत रखता है। दो किस्म के तबकात हैं दीनदार लोगों के, एक वो जो सादा लोग आम फहम लोग उनके लिए हजरत मसीह मौऊद अलैहिस्सलाम की वही नसीहत जरूरी है कि तुम चूंकि अहलियत नहीं रखते कि बारीक सवालों पर गौर कर सको, इसलिए तुम अपने रहनुमाओं के पीछे चलना सीखो और जो तुम्हें बताया जाता है उस पर यकीन के साथ कदम मारो, इसी में तुम्हारी बहबूद है। इन दोनों तब और दूसरा तबका वो है जो इरफान रखता है, वो बात समझता है, गहराई तक उतरता है और महज इल्म के पीछे नहीं चलता बल्कि इल्म के अंदर जो फलसफा पिन्हा होता है, जो हिकमतें पोशीदा होती है, उन पर नजर रखते हुए उसके इल्म को मजीद ताकत मिलती चली जाती है। ऐसा तबका साहिब इरफान लोगों का तबका है और हर सच्चे मजहब में इन दोनों तबकात का होना जरूरी है, वरना अगर अहले फिक्र नजर मजहब से दूर हटने लग जाएं तो यकीन जाने कि उस मजहब में कोई कमजोरी है। यही वजह है कि बहुत बसाओकात जब बाहर के दानिश्वर मुझे मिलते हैं तो मैं अहमदियत की यह मिसाल उनके सामने रखा करता हूं कि अहमदियत की सच्चाई को देखने के लिए आप जैसा दानिश्वर इस बात को जरूर नजर रखे कि अहमदियत में जो जोहलान है अवामुन्नास है उनका ईमान उनसे ज्यादा मजबूत नहीं जो साहिब फिक्र नजर है, बल्कि हकीकत में अहले फिक्र नजर का ईमान ज्यादा मजबूत और ज्यादा पुख्ता है। और इस पहलू से इन दोनों तबकात में आप कोई तफरीक नहीं देखेंगे, कोई फासले नहीं देखेंगे। एक अहमदी साइंसदान डॉक्टर अब्दुल सलाम है जो फिजिसिस्ट साइंसदानों की दुनिया में एक बहुत अजीम शान मुकाम रखते हैं और तमाम दुनिया में उनके इल्म का लोहा माना गया है, वो उतने ही मुखलिस अहमदी हैं जितना एक अनपढ़ मजदूर अहमदी, और उसी तरह अतात करते हैं जिस तरह अगर उनका चपरासी अहमदी हो तो वो अतात करेगा। जिस इस्लाम जो इस्लाम इन दोनों के अंदर पैदा हुआ, एक इस्लाम बजाहिर अंधे ईमान के नतीजे में पैदा हुआ है, दूसरा इस्लाम एक आरिफ बिल्ला का इस्लाम है जो साहिब दानिश है, साहिब इल्म है, साहिब इरफान है, उन दोनों के इस्लाम के में कोई फर्क नहीं दिखाई देता। अगर कोई फर्क होगा तो यह कि जलाजिल में बाज दफा अंधे ईमान वाला तो ठोकर खा जाया करता है लेकिन साहेब इरफान ठोकर नहीं खाया करता। यह एक अलग मजमून है जिसकी फिलहाल यहां बयान करने की गुंजाइश नहीं। जफरुल्ला खान थे, अल्लाह ताला उनसे राजी हो, बेशुमार उन पर रहमत नाज़िल फरमाए, दुनिया के कितने बुलंद मुकामात तक पहुंचे, लेकिन उनके इस्लाम की कैफियत यह थी कि बहुत से अंधे ईमान वालों के इस्लाम के लिए भी वो एक अजीम नमूना थे, हैरत अंगेज अथात का जज्बा उनके अंदर पाया जाता था। एक आवाज पर उठना, एक आवाज पर बैठना कोई उनसे सीखता। अथात अमीर ऐसी थी कि नजरों को चुंधिया देने वाली थी। ایسے سادہ تھے اپنے اسلام کے عمل میں کہ ایمان اجائز کا اسلام معلوم ہوتا تھا, یعنی ایمان اجائز کے نتیجے میں جو اسلام پیدا ہوتا ہے. لیکن دنیا جانتی ہے کہ علم و عرفان میں وہ بڑے بڑے مد مقابل کے منہ بند کرنے والے تھے. یونائٹڈ نیشنز کی سطح پر ان کو تقاریر کا موقع ملا, مختلف عدالتوں میں وہ پیش ہوئے, مختلف عدالتوں کے وہ چیف جسٹس بنے, ہندوستان کی سپریم کورٹ کے ممبر ہوئے, انٹرنیشنل کورٹ آف جسٹس میں وہ پریزیڈنٹ بھی رہے غالباً, لیکن ممبر تو بہرحال ضرور تھے. اتنے عظیم مقامات, اتنے بڑے مقامات نصیب ہوئے, لیکن وہ سب لوگ جنہوں نے ان کو قریب سے دیکھا ہے اور ہندوستان کی جماعت اس پر گواہ ہے, کیسے ہی ان میں اطاعت کی روح تھی. بس جماعت احمدیہ اپنی ذات میں اسلام کی صداقت کا ایک زندہ ثبوت ہے, اور اس جماعت احمدیہ کا ایمان دوسروں کے لیے ایمان بخش بن جاتا ہے. اگر صاحب دانش باریک نظر سے جماعت احمدیہ کے مختلف طبقات کا نظر رکھے اور ان کا موازنہ کرے تو یہ بات اس کو معلوم ہو جائے گی کہ یہ ایسے ایمان پر قائم ہے جہاں علم کی روشنی ایمان کو چندھیا کم نہیں کرتی بلکہ زیادہ کر کے دکھاتی اور تفریق نہیں پیدا کرتی اندھے ایمان اور دانشور کے ایمان میں. یعنی اگر تفریق ہے تو صرف ان معنوں میں کہ دانشور کا ایمان اندھے ایمان والے کے ایمان سے زیادہ ہے, زیادہ پختہ, زیادہ واضح, اور اسی نسبت سے اس کا عمل بھی بہت زیادہ قوی اور قطعی ہوا کرتا ہے. ان کے درمیان ایک طبقہ پیدا ہوتا ہے جو جہالت اور علم کے جھٹ پٹے میں زندگی گزارتا ہے, اس پر دن کی روشنی پوری طرح واضح نہیں ہوا کرتی, دماغ تیز ہو جاتا ہے لیکن دین کا سچا علم اور ایمان کمزور ہوتا ہے. ایسے لوگ ہیں جن کے ایمان سے حضرت مسیح موعود علیہ السلام نے پناہ مانگی ہے. آپ نے فرمایا کہ فلسفی کے بوتے ایمان سے مجھے بچے کا ایمان زیادہ پیارا لگتا ہے. بس احمدیت میں بھی بعض ایسے طبقے ہمیں دکھائی دیتے ہیں جو اپنی دانش میں دانشور بنتے ہیں, لیکن جیسا کہ میں نے بیان کیا ہے احمدیت کے حقیقی دانشور گواہ بن جاتے ہیں کہ یہ دانشور نہیں, یہ وہی جھوٹ پٹے میں زندگی بسر کرنے والے لوگ ہیں جو نہ دن کے بندے ہیں نہ رات کے بندے ہیں, درمیان کی کیفیت میں پائے جاتے ہیں. تھوڑی بہت سمجھ آ گئی, تھوڑا بہت شعور پیدا ہو گیا, اور اس کے نتیجے میں پھر وہ بڑی بڑی تنقیحات کرنے لگ جاتے ہیں. وہ سمجھتے ہیں کہ ہم فلسفے کے اعلیٰ آسمان پر اڑنے والے لوگ ہیں. بس ایمان دو ہی ایمان ہے حقیقت میں, ایک وہ جو سادگی کا ایمان ہے اور اس کے نتیجے میں سادہ اسلام انسان کو نصیب ہو, ایک وہ جو عارف باللہ کا ایمان ہے, اور عارف باللہ کے ایمان کے لیے ضروری ہے کہ اس کا خدا سے تعلق ہو. یہ فرق یاد رکھیں, ورنہ فلسفہ بذات خود عارف باللہ کا ایمان پیدا نہیں کر سکتا. حضرت مسیح موعود علیہ الصلوۃ والسلام نے جو خوش فلسفیوں کے ایمان سے پناہ مانگی ہے تو یہ مراد ہے کہ ایسا دماغ جو بظاہر روشن ہو چکا ہو لیکن خدا سے اس صاحب دماغ کا قلبی تعلق پیدا نہ ہو, اور اللہ تعالی کا ایسا عرفان نصیب نہ ہو جیسے ایک دوست کا انسان عرفان ایک دوست کو ہوتا ہے, وہ شخص ہمیشہ مقام خطر میں رہے گا, اور اس کے لیے ٹھوکر دان کھانے کے امکانات زیادہ ہیں بنسبت اس کے کہ وہ مستحکم قدموں سے ایک رستے پر آگے چلے. بس یہ دعا کرتے رہنا چاہیے کہ اللہ تعالی ہمیں وہ عرفان نصیب کرے جو یا بوڑھوں کا عرفان ہو اور بچوں کا عرفان ہو, یا وہ ایمان نصیب کرے جو یا بوڑھوں اور بچوں کا ایمان ہو جس کے نتیجے میں ایک سادہ اسلام پیدا ہو, وہ اطاعت کرنی جانتا ہو, سوال اٹھانے نہ جانتا ہو, یا پھر ایسا دماغ نصیب کرے جو بہت ذہین ہو, بہت فتین ہو, بہت باریک بین ہو, لیکن اس کی جڑیں ایسے دل میں پیوستہ ہوں جو دل خدا کا ہو چکا ہو, جس دل کی آنکھ خدا کو دیکھ رہی ہے. بس وہ دماغ جو خدا رسیدہ دل سے روشنی پاتا ہے وہی دماغ ہے جو دراصل حقیقت میں ایک روشن دماغ ہے. रोशन कहलाने का मुस्तहिक है। ऐसे दिमाग को फिर इरफान नसीब होता है। चुनांचे कुरान करीम ने जो हज़रत सल्लल्लाहु अलैहि वसल्लम की ये सिफत बयान फरमाई, युअल्लिमुहुल किताब वल हिकमा व इन कानू मिन क़ब्लु लफ़ी ज़लाल मुबीन, इसमें आपके दोनों पहलू रोशन फरमा दिए। आपने एक ऐसी कौम पैदा की जिसको आपने किताब सिखाई और उस कौम में से फिर वो भी पैदा हुए जिनको आपने हिकमत भी सिखाई। हर वो शख्स जिस जो आप पर ईमान लाया था वो साहिब हिकमत नहीं बन सका। बहुत से उनमें से ऐसे थे, मर्द भी और औरतें भी, बूढ़े भी और बच्चे भी, जो आपको देखकर आपके नूर सदाकत को पहचान गए थे और उसके बाद इल्मी लिहाज से उन्होंने ज्यादा तरक्की नहीं की क्योंकि वो इल्मी सलाहियतें नहीं रखते थे, लेकिन बहुत अजीम शान और चमकता हुआ दरख्शंदा ईमान उनको नसीब हुआ और उसी किस्म का इस्लाम भी उनको अता हुआ जिसके नतीजे में उनके आमाल संवारे गए। लेकिन एक बहुत बड़ा तबका ऐसा भी था जिसको आपने हिकमतें भी अता की और साहेब इरफान भी बना दिया। तमाम अंबिया इस पहलू से सिर्फ किताब सिखाने पर इंतजार नहीं फरमाते बल्कि इल्म के बाद इरफान भी अता करते हैं, किताब के बाद हिकमतें भी समझाते हैं, ताकि हर तबका जो उन पर ईमान लाता है वो अपनी अपनी तौफीक और अपनी अपनी हैसियत के मुताबिक फैज पा सके। कोई दानिश्वर ये नहीं कह सकता कि ये नदी तो अंधे और अंधों और जाहिलों का नदी था, इसने महज किताब सिखा दी और हमारे जैसे रोशन दिमागों के लिए सेहराबी का कोई इंतजाम नहीं किया। उनके दिमाग इस दर्जा सेहराब किए जाते हैं कि उससे ज्यादा उनको पानी अपने अंदर समोने की तौफीक नहीं रहती और नबी का इल्म और नबी का इरफान उन पर फिर भी हावी रहता है। ये वो मजमून है जो आपको हजरत अकदस मसीह मौऊद अलैहिस्सलाम की कुतुब में बतफसील मिलेगा, पर जहां आपने अंधे ईमान पर जोर दिया है उसका ये मफहूम है, इन मानों में आप जोर देते हैं। बाज तबके ऐसे हैं जिनके लिए सवालों की गुंजाइश नहीं होती, सवालों की उनको इस्तेताअत नहीं होती ज़हनी तौर पर, इसलिए बेहतर यही है कि उनका ईमान पुख्ता चट्टानों पर नसब हो जो मुंजमद बज़ाहिर नजर आए, हरकत ना कर सकें लेकिन मुस्तकम जरूर हो। कुछ तबकात ऐसे हैं जो जारी और सारी ईमान वाले लोग हैं, उनका ईमान बहते पानियों की तरह मुख्तलिफ रस्तों से गुजरता है, मुख्तलिफ कैफियतों में से गुजरता है, मुख्तलिफ मनाजिर देखता है और उसके नतीजे में उन पानियों में उन तमाम मनाजिर की अक्कासी होती चली जाती है। कुछ ना कुछ वो एक मंजर से लेते हैं, कुछ ना कुछ दूसरे मंजर से लेते हैं, कुछ एक जमीन से नमक उठाते हैं, कुछ दूसरी जमीन से नमक उठाते हैं। गज़े के वो पानी ज्यादा गहरा और ज्यादा अल्लाह ताला के पैदा करदा जितने भी माजियात हैं उनके उनसे ज्यादा वो रिच होता चला जाता है। रिच का क्योंकि उर्दू लफ्ज ज़हन में नहीं आ रहा था इसलिए मैं अटका, यहां अमीर का लफ्ज इतलाक नहीं पाता। यूं कहना चाहिए कि खुदा तआला की पैदा करदा जितनी भी नेमतें दुनिया में जमीन में मौजूद हैं, जितने भी मादे जमीन में मौजूद हैं, उनसे वो ज्यादा मुतमत्ते होता चला जाता है, ज्यादा इस्तेफादा करता चला जाता है, यहां तक कि वो पानी जो पहाड़ की चोटी से चलता है जब वो समंदर में गिरने के करीब होता है वो पहले पानी की नस्बत बहुत ज्यादा फायदा देने की कुव्वत रखता है और वो पानी जिस जमीन पर फिर जाता है उस जमीन को जरखेज बना देता है। बस ईमान की कैफियत भी बाद लोगों में बहते पानियों की सी है और वो बहता पानी ज्यादा तरक्की इख्तियार करता चला जाता है और ये तरक्की उसको इरफान के जरिए नसीब होती है। जैसा कि मैंने बयान किया है ये सिफत अपने दर्जा कमाल में हजरत अकदस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम को नसीब हुई कि आपने इल्म और किताब पर इत्तफा नहीं किया बल्कि بہت گہرا عرفان بھی بخشا اور کتاب اور علم کی حکمتیں بھی لوگوں کو سکھائیں. مگر ہر نبی ایسا ہی کرتا ہے, اپنے اپنے مراتب کے مطابق, اپنی اپنی توفیق کے مطابق. یہ انبیاء کا کام ہے. چنانچہ حضرت سلیمان کے متعلق جو صاحب حکمت مشہور تھے, قرآن کریم نے جو ان کی ملاقات کا واقعہ بیان فرمایا ہے, ان کے ساتھ ملکہ سبا جس کا نام بلقیس بیان کیا جاتا ہے, اس کی ملاقات کا جو واقعہ بیان فرمایا ہے, اس میں سے یہ تین آیات میں نے آج کے خطبے کے لیے چنی تھیں. فلما جات پیلا حاکز عرشک, جب وہ حضرت سلیمان کی خدمت میں حاضر ہوئی تو حضرت سلیمان نے اس کے تخت جیسا ایک تخت اس کو دکھایا اور اس سے پوچھا کہ کیا تیرا تخت ایسا ہی ہے؟ قالت کانہ ہو, بین ہی وہی, گویا بالکل وہی ہے, کوئی فرق مجھے دکھائی نہیں دیتا. وہ اوتین العلم من قبلها وکنا مسلمین, ہمیں اس سے پہلے علم عطا کر دیا گیا ہے, یعنی میں جو آپ کے پاس حاضر ہوئی ہوں تو علم پانے کے بعد حاضر ہوئی. وکنا مسلمین, اور میں اور میری قوم اسلام اختیار کر چکے ہیں. اب دیکھیے, کسی علم کی بنا پر ملکہ سبا نے اسلام اختیار کیا اور حضرت سلیمان کی خدمت میں اپنے اس اسلام کا اظہار کیا, لیکن حضرت سلیمان جانتے تھے کہ یہ اسلام ایک ابتدائی کیفیت کا نام ہے. یہ پوری معنوں میں اسلام کا مضمون سمجھتی نہیں, یہ سمجھتی ہے ظاہری اطاعت اختیار کر لینا ہی اسلام ہے. بس جسے وہ علم قرار دے رہی ہے, جسے وہ اسلام قرار دے رہی ہے, یہ اس کے لیے کافی نہیں ہے. چنانچہ باوجود اس کے کہ اس نے کہا ہم اسلام قبول کر چکے ہیں, آپ نے اس کو اسلام سکھانا شروع کر دی. قرآن کریم فرماتا ہے وَصَدَّهَا مَا كَانَتْ تَعْبُدُ مِن دُونِ اللَّهِ, آپ نے اس کو اس چیز سے روکا جس کی وہ پہلے عبادت کیا کرتی تھی. اگر پہلے عبادت کیا کرتی تھی اور اس سے رک گئی تھی تو دوبارہ کیوں روکا؟ مراد یہ ہے کہ آپ جانتے تھے کہ حکمتیں سمجھانا ضروری ہے, اس کو بتانا ضروری ہے کہ کیوں غیر اللہ کی عبادت ایک جاہلانہ حرکت ہے, ایک ہلاک کرنے والا فعل ہے. اس لیے آپ نے ان عبادت کے رستوں کے متعلق ایک مضمون بیان فرمایا, اور صدہا کا مضمون یہ بیان کرتا ہے کہ اس رنگ میں اس کو روکا کہ اس کا دل واقعتا رک گیا, اس کو اس قسم کی عبادت سے دلی نفرت پیدا ہو گئی. انہا کانت من قوم کافرین, وہ پہلے کافرین کی قوم میں سے تھی, باوجود اس کے کہ قرآن تسلیم کر رہا ہے کہ اس وقت وہ کافر نہیں تھی, مسلمان ہو کر آئی تھی, لیکن چونکہ پہلے کافروں میں سے تھی اس لیے اس کے کفر کے زنگ مٹانے ضروری تھے, اور ایمان لانے کے اسلام لانے کے باوجود اسے اسلام کا حقیقی مفہوم سمجھانا ضروری تھا. قیل لحت کل صرحا, اس سے پھر یہ کہا گیا کہ اس خوبصورت اور بلند محل میں داخل ہو جا. فلما رات ہو ہنسے بتھو لج جاتا ہوں وہ کشفت انصاف ہے ہا, اس نے اسے ایک پانی کا تالاب سمجھا اور اپنی پنڈلیوں سے کپڑا اس طرح اٹھا لیا جیسے ایک پانی میں داخل ہوتے وقت عام طور پر لوگ کپڑا اٹھا لیتے ہیں کہ بھیگ نہ جائے. قال انہ سرح ممرد, تب حضرت سلیمان نے اس سے فرمایا کہ یہ ایک محل ہے ممرد من قواریرا, جو بڑی نفاست کے ساتھ شیشوں کے ٹکڑوں سے بنایا گیا ہے اور بہت ملائم کر دیا گیا ہے. ممرد کا مطلب ہے جسے نفاست سے برابر چنا گیا ہو کہ اس کے درمیان خلا دکھائی نہ دے, ٹکڑوں کے درمیان اگر ایسی برابری ہو جائے کہ گویا ایک ہی سطح دکھائی دینے لگے اور ملائمت اس میں پیدا ہو جائے تو اس کو ممرد کہتے ہیں. ये शीशों के टुकड़ों से इस तरह बनाया गया है कि बिल्कुल बराबर कर दिए गए हैं, कोई जोर दिखाई नहीं देता और बहुत ही चमका दिए गए हैं। कालत रब इन्नी जलम तो नफसी, तब उसने कहा कि ए मेरे रब, मैंने तो अपनी जान पर बहुत जुल्म किया। वासलम तो मा सुलेमान अलिल्लाह रब्बिल आलमीन, मैं सुलेमान के साथ ईमान लाती हूं उस अल्लाह पर जो तमाम जहानों का रब है। ये वो ईमान इस्लाम है जो हकीकी इस्लाम था, जो हजरत सुलेमान के समझाने के बाद इसको नसीब हुआ। बस देखें कितना फर्क पड़ जाता है इस इस्लाम में। एक इस्लाम वो है जो जाहिरी इल्म की बिना पर किसी को नसीब हुआ, यहां तक के उस मलिका ने अपनी कौम को भी साथ शामिल कर लिया, मगर साहिब हिकमत नबी ने पहचान लिया कि इस इस्लाम की कोई कीमत नहीं है जब तक इसकी गहराई में इसको न उतारा जाए, जब तक इसकी हिकमतें बयान न की जाए। जब उसने हिकमतें बयान की तो अपना पहला इस्लाम उसको अंधेरे दिखाई देने लगा। उसने कहा, ओहो, मैं किसको इस्लाम समझा करती थी, उसकी तो कोई हैसियत नहीं थी। वो इस्लाम है जो सुलेमान का इस्लाम है। मा सुलेमान से मुराद ये है कि उसको मुझे सुलेमान की रूहानी माइयत नसीब हो। मैं वो इस्लाम चाहती हूं ऐ रब जो सुलेमान को अता हुआ है। अब वो जो शीशों में पैगाम है, शीशों के टुकड़ों पर चलाने में, वो क्या है? बाज उलमा बदकिस्मती से पुराने किस्सों कहानियों किस्सों और कहानियों को पढ़कर एक ऐसा लगभग तसव्वुर पेश करते हैं कि अकल मातम करने लग जाती है। हजरत अब्दुल मसीह मौऊद अलैहिस्सलाम के बेशुमार एहसानात में से एक ये बहुत बड़ा एहसान है कि आपने कुरान करीम का इरफान जमात को बख्शा है और कुरान करीम पर गौर करने का तरीक अता फरमाया है। वरना आप पुरानी तफासीर को उठाकर देखें, वहां अजीब व गरीब लगभग किस्से आपको दिखाई देंगे। बाज और तो मुफस्सरीन ने लिखा है कि हजरत सुलेमान उसकी पिंडलियां देखना चाहते थे और चूंकि वैसे नजर नहीं, वजह क्या थी कि लोगों ने मशहूर किया हुआ था कि इसकी पिंडलियों पर बड़े बाल हैं और आप देखना चाहते थे कि वाकई बाल है कि नहीं। इन्ना लिल्लाह इन्ना इलैहि राजिऊन, अल्लाह ताला का वो नबी जो साहिब हिकमत अंबिया में खास मुकाम और दर्जा रखता है, उसने ये तरीका अख्तियार किया कि एक शीशे का महल बनवाया बहुत चमकदार, उसके फर्श के नीचे पानी फर्श पानी के ऊपर बनाया ताकि उसको धोखा लगे कि पानी है, और फिर उसने अपनी कपड़ा उठा दिया, उसने पिंडियां देख ली। इन्ना लिल्लाह, इस किस्म की तफासीर हैं जो आमतुल मुस्लिमीन को रोशनियां दे रही है, यानी कुरान करीम की रोशनी के दरमियान में हायल हो गई है। और कुरान की रोशनी वो नहीं पाते बल्कि वो शख्स जो बीच में हायल है उसके जहन के अंधेरे देख रहे हैं सिर्फ। कुरान करीम, हाँ, एक और मजमून ये बयान किया गया तफसीर में कि हजरत सुलेमान को बताया गया था कि ये डायन है और डायन के मुतालिक मशहूर था कि वो उसके पांव उल्टे होते हैं, यानी टखने आगे और पंजे पीछे की तरफ। तो हजरत सुलेमान ये मालूम करना चाहते थे कि हकीकत में डायन है कि नहीं। जब उसने कपड़ा उठाया अपनी पिंडलियों से तो पूरा पांव नजर आ गया कि वो सीधा साधा पांव है, तो फिर आपने इस ख्याल से तौबा कर ली। हालांकि तौबा करने की खातिर नहीं था, तौबा करवाने की खातिर यह सारा किस्सा बनाया गया। हजरत सुलेमान तो उसकी तौबा करवाना चाहते थे, ना कि अपने ख्यालात से तौबा करने की खातिर आपने ये सारा किस्सा शुरू किया। इतना बड़ा एक झगड़ा शुरू कर दिया कि एक महल बनाए, उसके शीशे के फर्श हो, नीचे पानी बहता हो। इतनी मामूली अकल की बात भी बाज नेक लोग होने के बावजूद नहीं समझ सके। मगर अफसोस ये है कि हजरत मसीह मौऊद अलैहिस्सलाम ने जब रोशनी अता की तो अब उलमा उस रोशनी को लेने से इनकार कर रहे हैं और उस तरफ पीठ पे फेर के खड़े हो गए हैं और उन अंधेरों को कबूल कर रहे हैं जो नऊज़ बिल्लाह मिन ज़ालिक कुरान की तरफ मंसूब किए जा रहे हैं। असल वाकया यह है कि हजरत सुलेमान उसको यह समझाना चाहते थे कि पानी और शीशे के दरमियान, पानी और शीशे का जो ताल्लुक है, अगर शीशा कसीफ हो तो शीशा दिखाई देगा, पानी दिखाई नहीं देगा। अगर शीशा शफाफ हो तो पानी ही दिखाई देगा, और बार दफा लोग धोखे से शीशे को ही पानी समझ लेते हैं। यह भी एक शिर्क की किस्म है। बस दो तरह के मजामीन मुमकिन है खुदा से ताल्लुक में। बार दफा खुदा वाले लोग बनते हैं लेकिन वो अपने वजूद को दिखाते हैं और खुदा के वजूद को नहीं दिखाते, वो भी शिर्क पैदा कर देते हैं। और बार दफा लोग खुदा वालों को इस तरह देखते हैं कि गोया वो खुदा है, हालांकि वो खुदा नहीं हुआ करते। उन्होंने तो अपना नफ्स मिटा दिया होता है और ऐसे शफाफ बन जाते हैं कि उनके पार खुदा दिखाई देता है। बस हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम के मुतल्लिक जो हजरत मसीह मौलूद ने फरमाया कि तू खुदा तो नहीं था मगर तेरी जात में हमने खुदा को देखा है, यही वो मजमून है जो हजरत सुलेमान मलका सबा को रोशन फरमाना चाहते थे। आप उसको समझाना चाहते थे कि तुम पहले एक किस्म के धोखे में मुबतला रही हो, अब खतरा है कि दूसरे किस्म के धोखे में मुबतला ना हो जाओ। पहले तुमने कसीफ इंसानों को या बुतों को खुदा समझ लिया, हालांकि वो खुदा की रोशनी को तुम तक पहुंचने नहीं दे रहे थे, वो खुदा और तुम्हारे दरमियान हायल मौजूद थे। उनको खुदा समझना एक खुला खुला शिर्क था और जहालत थी। अब तुम एक ऐसे शख्स के दरबार में आई हो जिसने अपने वजूद को कुल्लियतन मिटा दिया है और उसकी जात में तुम्हें खुदा दिखाई दे रहा है, लेकिन वो खुदा नहीं है, वो खुदा का एक आजिज बंदा है जिसने अपने नफ्स को कुल्लियतन मिटा दिया है। बस जिस तरह तुम शीशे को देखकर धोखा खा गई और अपनी पिंडलियों से अपना कपड़ा उठा लिया, इस तरह याद रखो कि मेरे वजूद में जो तुम्हें इलाही सिफात दिखाई देंगी वो मेरी नहीं है, वो खुदा की हैं, और मैं खुदा नहीं हूं बल्कि खुदा नुमा हूं। वो बहुत ही जहीन औरत थी जिसने इस मफहूम को पूरी तरह समझ लिया और अचानक उस पर यह बात रोशन हो गई कि मैं किस इस्लाम के लिए भेजती थी, मैं क्या कह रही थी कि मैं इस्लाम ले आई हूं। उसके दिल में शदीद शर्मिंदगी पैदा हुई है और शदीद कसर नफसी पैदा हुई है। चुनाचे बेख्तियार वो बोले, रब्बे इन्नी ज़लमतु नफ्सी, ऐ मेरे अल्लाह मैंने अपनी जान को ज़ुल्म किया, जो ये दावा कर बैठी थी कि मैं मुसलमान हूं, मुझे तो पता ही कुछ नहीं था इस्लाम का। अब पता लगा है जब सुलेमान के दरबार में हाजिर हुआ। और फिर फौरन फरमाया, अर्ज किया, वो असलम तो मा सुलेमान, अब मैं इस्लाम लाई हूं जो सुलेमान के साथ का इस्लाम है जिसमें शिर्क की कोई मिलौनी नहीं है। बस जमात अहमदिया को ऐसा ही इस्लाम इख्तियार करना है। ईमान अजायज रखने वालों का इस्लाम भी साफ और शफाफ है, उसमें शिर्क की कोई मिलौनी नहीं होती। दूसरा ईमान और इस्लाम उन लोगों का है जो साहिब इरफान हो और उनको हजरत सुलेमान की इस तमसील से नसीहत हासिल करनी चाहिए, और खुदा वालों को इस तरह देखना चाहिए कि वो खुदा नहीं बल्कि खुदा नुमा है, और उनका खुदा नुमा होना अपने नफ्स को मिटाने के नतीजे में, ना कि उभारने के नतीजे में। जो अपने नफ्स को अजमत दिया करते हैं वो कभी खुदा नुमा नहीं हो सकते। बस इन मानों में जमात अहमदिया को इस्लाम कबूल करना है और इस्लाम सिखाना है। इन दो बातों के दरमियान बेशुमार मराहिल हैं, बेशुमार मरातिब हैं। मुझे अफसोस है कि बाज दफा जमातों में जो मसाइल पैदा होते हैं तो वो इसी इस्लाम की हकीकत को ना समझने के नतीजे में पैदा होते हैं। बहुत सी जगह झगड़े चल पड़ते हैं, उमरा के खिलाफ बातें शुरू हो जाती हैं, टोलियां बन जाती हैं, मुझे बाहर से बाज दफा नुमाइंदे भेजने पड़ते हैं जो तहकीक करके सूरत हाल को मेरे सामने खोल कर रखें। अगरचे अल्लाह ताला के फजल से ऐसे वाकयात बहुत शाज हैं और एक साल भर में एक दो या ज्यादा से ज्यादा तीन दफा जहां तक मुझे याद है मुझे इस किस्म की तहकीक करवानी पड़ी है, और बाद सालों में नहीं भी करवानी पड़ती। लेकिन जमात में किसी एक जगह भी किसी किस्म का रखना नहीं होना चाहिए। जो लोग मारिफत नहीं रखते उनको अतात अख्तियार करनी चाहिए, वरना उनका जमात से कोई ताल्लुक नहीं। जो साहिब इरफान है वो दानिश्वर नहीं, बल्कि वो दानिश्वर साहिब इरफान है जिनका दिल खुदा में अटका हुआ है, जो अल्लाह ताला को देखते हैं, अल्लाह ताला से प्यार का ताल्लुक रखते हैं। ऐसे लोग इस्लाम से दूर नहीं जाते, बल्कि इस्लाम में पहले से ज्यादा बढ़कर अमल करने वाले बन जाते हैं। बस उन दानिश्वरों के हाथों में ना जाएं जो अपनी जहालत को रोशनी समझ रहे होते हैं, जिनका दिल खुदा से ताल्लुक नहीं रखता और दिमाग में बजाहिर एक रोशनी की जिला पाते हैं। ये महज बहकाने वाले लोग हैं और इनसे आपको कोई कभी कुछ नसीब नहीं होगा। उन लोगों से ताल्लुक जोड़े जिनके दिमाग की रोशनी उनको और ज्यादा खुदा ताला का मुती करती चली जाती है। चुनांचे अल्लाह ताला ने कुरान करीम में इन लोगों का जिक्र करते हुए फरमाया, इन्नमा यख्शल्लाह मिन इबादिहिल उलमा। कि बाज आलिम तो ऐसे भी होते हैं जो दूर हट जाते हैं दीन से, लेकिन सच्चे आलिम वो हैं जो अपने इल्म की वजह से सबसे ज्यादा खुदा से डरते हैं, बल्कि हकीकी तौर पर डरने वाले उलमा ही हुआ करते हैं। बस वो कैसा दानिश्वर है जो खौफ खुदा से दूर हटता चला जाता है, वो फलसफी है जिसके फलसफे से हजरत मसीह मौऊद अलैहिस्सलाम ने पनाह लेने की नसीहत फरमाई, पनाह खुदा ताला से पनाह मांगने की, खुदा ताला की पनाह मांगने की नसीहत फरमाई है उन लोगों से जो इस किस्म का खुश फलसफा रखते हैं। बार दफा मैंने देखा है एक जमात में जब फितने शुरू होते हैं तो इस तरह होते हैं कि बाज़ेदारों से किसी को बर्खाश्त हो जाती है, बाज़ दफा और कोई वजह नहीं तो क्लैश ऑफ पर्सनैलिटीज होती है, यानी शख्सियतों का एक बोध है, एक आदमी पसंद ही नहीं आता, वो जो चाहे करे, बाद लोगों को बस उस वो जात पसंद नहीं आती। वो जिस तरह जासीम इंतजार कर रहे होते हैं बीमारी पड़े किसी उज़्व के ऊपर तो वो उसके साथ ताल्लुक बांध लें, इस तरह वो बज़ाहिर खामोश बैठे रहते हैं, उनको उनका मुनाफिकीन में शुमार नहीं होता, लेकिन जहां किसी शख्स को ऐसे ओहदेदार के खिलाफ पाते हैं जिससे उनको नफरत हो, वो फौरन उस तक पहुंचते हैं और उसके साथ ताल्लुक बना लेते हैं। और वो शख्स जो इस इब्तला में पड़ता है उस बेचारे को इतनी समझ नहीं होती कि वो ये महसूस करे कि मैं पहले भी तो इसी जगह बस रहा था, पहले क्यों नहीं मुझे मेरे लिए इसके दिल में मोहब्बत पैदा हुई, क्यों इसने ताल्लुक नहीं बांधा, अचानक मैं इतना महबूब क्यों हो गया, मेरी कौन सी खूबी इसने देखी है, सिवाय इसकी कोई खूबी नहीं होती। कि वो उस शख्स से नाराज हो जाता है जिससे वो नाराज, और इस तरह दोनों को एक कदर मुश्तरक मिल जाती है, यानी अमीर की नाकदरी उनकी कदर मुश्तरक हो जाती है। ऐसे लोगों को खास तौर पर जिनके दिल में किसी पहलू से निजाम जमात से या निजाम जमात के किसी ओहदेदार से शिकवा पैदा होता, उनको मैं नसीहत करता हूं कि इस शिकवे के बाद जो लोग उनको ज्यादा मुस्करा कर मिलते हैं, उनकी आंखों में वो एक मोहब्बत के आसार देखते हैं, वही शैतान है, उनसे उनको बचना चाहिए, वही जरासीम है जो उन पर हमला करने के लिए आ रहे हैं। अगर वो उनको अपना समझेंगे तो जरूर हलाक हो जाएंगे। उस वक्त उनको बेदार मगजी से सोचना चाहिए कि ये लोग पहले कहां रहते थे, क्या सिर्फ इसीलिए मैं इनका महबूब हो गया हूं कि मैं निजाम जमात से बदगन हो रहा हूं। दूसरे ऐसे लोग हैं जो वो भी एक शिर्क के नतीजे में रखना पैदा होता है, ऐसे लोग हैं जो बाद टोलियां बनाकर अपने आप को ताकतवर समझने लग जाते हैं, दो चार ऊंची बातें करने वाले लोग या मजबूत जिस्म के लोग इकट्ठे हो गए और एक जगह उठना बैठना शुरू हो गए, वो समझते हैं अब हम एक मजबूत टोला हैं और किसी की मजाल नहीं कि हमें नीचा दिखा सके। उनमें से कोई एक जुर्म करता है, कोई एक शरारत करता है जिसको निजाम पकड़ता है तो वो फिर दौड़ता है अपने टोले की तरफ और उस टोले में सहारा ढूंढता है, यानी एक खुदा को मानकर छोटे छोटे बुत बना देते हैं और समझते हैं कि हमारी ताकत का इंहसार इस टोले पर है। حالانکہ سچا مومن اور سچا مسلمان وہ ہے جس کی طاقت کا انحصار کلیت خدا تعالیٰ کی ذات پر ہے، اس کی طاقت کا انحصار اطاعت میں ہے، بغاوت میں نہیں ہے. جو شخص بھی اطاعت سے نکلتا ہے وہ اسلام سے باہر چلا جاتا ہے، اور جو اسلام سے باہر چلا جائے اس کے لیے ایمان کا سوال ہی کوئی باقی نہیں رہتا، اس کا کچھ بھی باقی نہیں رہتا، نہ دنیا رہتی ہے نہ دین رہتا ہے. حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم نے اس سلسلے میں جو نصیحت فرمائی وہ میں آپ کے سامنے رکھ کر اب اس کو ختم کرتا ہوں. آپ نے فرمایا، یہ روایت ہے المسلم کی، رواہ مسلم، عن عبد اللہ ابن عمر قال سمعت رسول اللہ صلی اللہ علیہ وسلم یقول من خلا یدم من طاعت لقی اللہ یوم القیامت ولا حجت له ومن مات وليس في عنقه بیعت مات میتة جاہلیۃ. حضرت عبداللہ بن عمر سے روایت ہے کہ میں نے حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وسلم کو یہ فرماتے ہوئے سنا کہ جس شخص نے اطاعت سے اپنا ہاتھ نکال لیا، قیامت کے دن وہ اللہ تعالیٰ کو اس حال میں ملے گا کہ اس کے پاس کوئی حجت نہیں ہوگی، کوئی دلیل نہیں ہوگی، کوئی وجہ نہیں ہوگی کہ وہ بخشا جائے. بس اسلام چاہے عجائز کا ہو چاہے صاحب عرفان لوگوں کا اسلام ہو، اطاعت کے بغیر اسلام ہے ہی کوئی چیز نہیں. اور اگر آپ اطاعت کی حد سے باہر نکل جاتے ہیں اور کچھ ٹولے آپ کی مدد کرتے ہیں اور آپ کو انگیخت کرتے ہیں اور کہتے ہیں بے شک تم بغاوت کرو ہم تمہارے ساتھ ہیں، تو یہ سارے شیطان ہیں، وہ خود بھی ہلاک ہوئے اور آپ کو بھی ہلاک کرنے والے ہیں، ان کو پہچانے. حضرت صلی اللہ علیہ وسلم نے ہمیں روشنی بخشی ہے، آپ نے ہمیں ایسے لوگوں کو پہچان کے ذریعے عطا کر دیے ہیں، بڑی کھلی کھلی نشانیاں ہیں، کوئی وجہ نہیں کہ ہم دیکھ نہ سکیں. پھر فرمایا، اور جو شخص مرا ایسی حالت میں کہ اس کی گردن میں کسی بیعت کا جوا نہ ہو، وہ جاہلیت کی موت مرنے والا ہے. بس ایسے لوگ بالآخر جب ہم کو سمجھانے کی کوشش کی جاتی ہے اور وہ باز نہیں آتے تو ان کی بیعت فسخ کر دی جاتی ہے، بالآخر ان کا یہ انجام ہوتا ہے. اور بعض لوگوں کے نزدیک کوئی فرق نہیں پڑتا کیونکہ پہلے ہی وہ موت کے لیے تیار ہوتے ہیں، لیکن بعض لوگ شدید بے چین ہو جاتے ہیں، روتے ہیں، گریہ وزاری کرتے ہیں، دعائیں کرتے ہیں، خط لکھتے ہیں کہ جو کچھ بھی ہوا ہم اپنے پہلے غرور اور تکبر سے توبہ کرتے ہیں، ہم نظام جماعت کے سامنے سر جھکانے کے لیے تیار ہیں، ہمیں جلد دوبارہ بیعت لے لیں ورنہ ہم جاہلیت کی موت مر جائیں گے. وہ سچے مومن ہیں جن کے دل میں ایمان کی قدر ہے، جو اسلام کے معنی جانتے ہیں. بس ایسے لوگ یہ نہ سمجھیں کہ یہ شام دنیا کے بہت باتیں کرنے والے ساتھی یا بظاہر جسمانی لحاظ سے مضبوط ساتھی ان کو قیامت کے دن بچا لیں گے. اگر وہ اپنی نافرمانی کے نتیجے میں اور بغاوت کے نتیجے میں اسلام کا جوا اتار پھینکیں گے، اگر ان کو بیعت سے باہر نکالا جائے گا، تو اصدق الصادقین دنیا کے سب سے سچے رسول نے ہمیں خبر دی ہے کہ قیامت کے دن ان کے پاس خدا کے لیے کوئی حجت نہیں ہوگی، کچھ بھی ایسا نہیں، کوئی ایسی چیز نہیں ہوگی جسے وہ پیش کر کے اس کی بخشش کے طلبگار ہوں. اللہ تعالیٰ تمام جماعت کو حقیقی معنوں میں ایمان اور حقیقی معنوں میں اسلام عطا کرے، ایسا ایمان عطا فرمائے جو بڑھنے والا اور روشن تر ہونے والا اور وسیع تر ہونے والا ہو، ایسا اسلام عطا فرمائے جو دن بدن بڑھنے والا اور زیادہ عارفانہ ہو جانے والا اسلام ہو اور دن بدن زیادہ قوی ہوتا چلا جائے، یہاں تک کہ ہم سب پر ایسی حالت میں موت آئے کہ ہم نیک لوگوں کے ساتھ مرنے والے ہوں، بدوں کے ساتھ مرنے والے نہ ہوں.
سیات ہمالنا
يهد الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد ان لا اله الا الله وحده لا شريك له ونشهد ان محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله أكبر.